यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। हिमनदी संरक्षण भन्ने नाराका साथ विश्व पानी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनका कारण खानेपानी, कृषि र जलविद्युतमा असर परेको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। स्वास्थ्य कर्मीलाई श्रम ऐनले तोके भन्दा कम तलब दिने अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी। प्रदेश र स्थानीय तहलाई अझ सबल बनाउनु पर्नेमा सभामुख देवराज घिमिरेको जोड़। र नाइजेरिया स्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हिमनदी संरक्षण भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ। बढ़दो शहरीकरण, औद्योगिकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोग सहितका कयौं कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ। पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यसपटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ। सन् 1993 यता हरेक वर्ष 22 मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्र संघको विश्वव्यापी पहल हो। सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीति सहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ। संसारभर कुल 97.5% पानी समुद्रको रहेको छ। विश्व पानी दिवसको अवसर पारेर आजदेखि शुरू भएको दुई दिने प्रथम राष्ट्रिय पानी सम्मेलन 2081 काठमाडौँमा उद्घाटन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढ़ेर गएको बताउनुभयो। मन्त्री खड्काले पानी र यसका स्रोतको संरक्षणमा सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री खड्काले जलवायु परिवर्तनका असरलाई घटाउँदै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको सहकार्यमा भोलि समापन हुने सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, अन्तर्देशीय सहकार्य र जलवायु परिवर्तन, खानेपानी र सरसफाई, समावेशी विकासका लागि जल प्रशासन र नीतिगत सुधारमा विविध विषयमा छलफल हुने आयोगका सचिव मधु प्रसाद भेटुवालले जानकारी दिनुभयो। विश्व पानी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताउनुभयो। मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरूरी भएको बताउनुभयो। उहाँले सरकारले एक घर एक धारा र जनताको पानी सरकारको लगानी जस्ता नीति अघि बढ़ाएकाले खानेपानी पहुँच विस्तारमा यसले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्टहरूलाई सुविधा दिन नहुने बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेले आज नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्व विशिष्टलाई मान सम्मान गर्नु ठीक हो तर सुविधा भने दिन नहुने बताउनुभयो। मन्त्री पौडेलले संघ र प्रदेश दुवै तहमा सांसदहरूको संख्या घटाएर आर्थिक मितव्ययिता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। संघीय संसदमा 275 सांसदको संख्या घटाएर 201 पुर्याउनु पर्ने र प्रदेश तहमा 40% सांसद संख्यामा कटौती गर्न सके यसले आर्थिक भार कम गर्दै संघीयता सुदृढ हुने उहाँले बताउनुभयो। निजामती सेवा र सुरक्षा निकायमा पनि कर्मचारी कटौती गरी चालू खर्चमा मितव्ययिता अपनाउनु पर्ने उहाँको सुझाव छ। स्वास्थ्य मन्त्री पौडेलले नेपालगंज मेडिकल कलेजका समस्याको समाधान कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पौडेलले अब कुनै पनि सरकारी निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोके बमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयो। उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको र समायोजन राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी गरिने बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनका लागि निरन्तर बहस र संवाद अपरिहार्य रहेको बताउनु भएको छ। प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आज ललितपुरमा आयोजित संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल विषयक छलफलमा सभामुख घिमिरेले प्रदेश तथा स्थानीय तहहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको मेरुदण्ड बनेकाले तिनलाई अझ सबल बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले संघीयताको कार्यान्वयनमा देखिएको प्रमुख समस्या अधिकारको व्यवहारिक हस्तान्तरणमा भएको टिप्पणी गर्नुभयो। सभामुख घिमिरेले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम गुनासोलाई सम्बोधन गर्न संसदमा विचाराधीन निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकलाई शीघ्र टुंग्याउने प्रयास गरिरहेको जानकारी गराउनुभयो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताका समस्या समाधानमा स्थानीय आवश्यकता परिपूर्ति सेवा प्रवाह र सुशासन प्रवर्धनमा स्थानीय सरकारले गर्ने भएकाले संघीय काम गर्ने भएकाले संघीय र प्रदेश सरकारले कानूनी जटिलता हटाएर सहजीकरण गरिनुपर्नेमा जोड़ दिनुभयो। मौसममा आएको परिवर्तनसँगै बाजुरामा भाइरल ज्वरोका बिरामी बढ़ेका छन्। जिल्ला अस्पताल बाजुरा तथा गाउँका स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन्। सदरमुकाम मार्तडी स्थित जिल्ला अस्पतालमा मात्रै दैनिक 35 भन्दा बढ़ी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिनुभयो। मौसममा आएको परिवर्तनसँगै हावाहुरीका कारण धूलो धुवाँ उड्ने र प्रदूषण फैलिनाले संक्रमण बढ़ेको उहाँले बताउनुभयो। जिल्ला अस्पताल बाजुरामा चिकित्सक दरबन्दी संख्या कम हुँदा उपचार सेवा प्रभावित बनेको छ। अस्पतालमा कायम रहेको 18 चिकित्सकको दरबन्दी समेत पदपूर्ति हुन नसक्दा जटिल प्रकारका बिरामीहरूलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
जिल्लाका विपन्न नागरिकहरूको सहज स्वास्थ्यमा पहुँचका लागि आशा र भरोसाको केन्द्रका रूपमा स्थापित अस्पताल बाजुरामा अपुग दरबन्दीका कारण पछिल्लो समय अपेक्षा गरिए जस्तो स्वास्थ्य सेवा पाउन नसकिएको स्थानीयको गुनासो छ। हिमाली गाउँपालिका वडा नम्बर 2 स्थानीय विवेक रोकाया:
एक हप्ता भन्दा बढी भइहाल्यो यता उपचार भए होइन, अनि उहाँबाट आउँदा जाँदा खर्च बढिरहेको छ। अहिलेसम्म उपचार आजसम्म पनि भए होइन, अब कहिले हुने, भोलि बिदाइ छ, आज हुन्छ भोलि हुन्छ भन्दा भन्दै अहिलेसम्म भए होइन।
50 सञ्चालनमा ल्याउने गरी करिब 1 अगाडि निर्माण कार्य सम्पन्न गरिएको अस्पताल बाजुराको सुविधा सम्पन्न भवन भए पनि हाल 1500 बराबरको समेत जनशक्ति नहुँदा छिटो छरितो र गुणस्तरीय उपचार सेवा दिन मुस्किल भएको अस्पताल बाजुराले जनाएको छ। कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव:
हामीले विशेषज्ञ डाक्टरहरूलाई आफ्नै समितिको स्रोतबाट राख्न सक्ने अवस्था छैन। विशेषज्ञ र विशिष्टीकृत सेवा पाउनबाट चाहिँ जनताहरू वञ्चित भइराखेको अवस्था छ।
50 अस्पताल सञ्चालनका लागि करिब 100 जनाको दरबन्दी आवश्यक हुनुपर्ने भएको भए पनि हाल अस्पताल बाजुरामा 1500 लागि 18 जनाको दरबन्दी कायम रहेको र सो दरबन्दी बमोजिम समेत चिकित्सकको पदपूर्ति हुन नसक्दा जटिल प्रकारका बिरामीहरूलाई जिल्ला बाहिर रेफर गर्न थालिएको छ। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा देखिएको दरबन्दी समस्या समाधानका लागि के पहल भइरहेको छ त? प्रमुख जिल्ला अधिकारी मेघना पाध्याय:
यसलाई 50 बनाएर दरबन्दी तेरेजहरू दिएर एउटा चाहिँ स्वास्थ्य सेवालाई मजबुत र सुरक्षित बनाउनु पर्ने आजको अपरियाज छ। हाम्रो पहल सबै ठाउँमा भएको छ। हामीले पत्रचार निर्णयहरू सबै पठाइसकेको अवस्था छ। अब अब संघीय सरकारले प्रदेश स्वास्थ्य मन्त्रालयले ध्यान दिएर गरेको खण्डमा यो अभाव चाहिँ पक्कै पनि सकिन्छ।
80% कर्मचारी करारमा नियुक्ति गरेर जेनतेन सेवा दिइरहेको अस्पताल बाजुरामा हाल हाट जोड्नी र स्त्री रोग विशेषज्ञ सहित 10 चिकित्सकको मात्र पदपूर्ति हुन सकेको छ भने महत्वपूर्ण सर्जरीका लागि आवश्यक विशेषज्ञ सेवा अभावले उपचार सेवा प्रभावकारी हुन सकेको छैन। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनु भएको छ। 8 नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आज उहाँले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशी भन्दा स्वदेशी चलचित्र प्रतिको दर्शकको आकर्षण बढ़ी हुने बताउनुभयो। मन्त्री पाण्डेले चलचित्र कर्मीले विगतका विषयवस्तु र साँगुरो मानसिकता भन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्ने आवश्यकतामा जोड़ समेत दिनुभयो। गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो। उहाँले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। गृहमन्त्री लेखकले देशभित्र स्थापना भएका प्राविधिक धारका विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने काममा लाग्नु पर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा प्रतिगामी तत्व सल्वलाएको बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज चितवनमा आयोजित जागरण सभामा उहाँले अब माओवादी 2064 सालमा हासिल गरेको चुनावी परिणाम पुनः प्राप्त गर्नेतर्फ लागेको बताउनुभयो। आफूहरू पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै उहाँले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपालमा लोकतन्त्र स्थापना तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्याउनु भएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको कंग्रेसले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बस्नेतको हृदयघातका कारण 79 वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। नेपाली कंग्रेस तनहुँ जिल्ला कार्य समितिले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएकोले राजतन्त्र पुनस्थापना हुने भ्रमबाट मुक्त हुन आग्रह पनि गर्नुभयो। उहाँले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ता बीच एकता अपरिहार्य रहेको पनि बताउनुभयो। लुम्बिनी प्रदेशले प्रशासनिक केन्द्र निर्माणलाई तीव्र गतिमा अघि बढ़ाएको छ। हालसम्म 75% निर्माण कार्य भइसकेको प्रदेश प्रशासनिक केन्द्रको निर्माण कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा अत्याधुनिक सुविधा सहित प्रशासनिक केन्द्रका लागि भवनहरू निर्माण गरिरहेको छ। 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरी सोही वर्ष फागुन 3 गते प्रशासन केन्द्रको शिलान्यास गरिएको थियो। 3 वर्षमा सक्ने गरी निर्माण शुरू गरिएकोमा 2 वर्ष पूरा भएको छ। यस अवधिमा भवन निर्माणको 75% काम पूरा भएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका अनुसार निर्माण कम्पनी शर्मा सगुन जेपी काठमाडौँले 2082 साल भित्रै अहिले निर्माणाधीन सबै संरचना पूरा गर्नुपर्ने सम्झौता छ। लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर प्रदीप भट्टराई।
दीर्घकालीन सोच राखेर अरूलाई पनि एउटा सिकोस् र अरूले पनि संरचना बनाउँदाखेरि तत्काल देख्दाखेरि केही खर्च बढी लाग्यो अथवा ठूलो भयो कि भन्ने अनुमान गर्न सक्नुहुन्छ जसुकैले पनि, तर पछिसम्मको लागि चाहिँ काम लाग्ने, फेरि भत्काइराख्नु पर्ने, फेरि बढाइराख्नु पर्ने, फेरि अरू पर्ने अवस्था नाश हुन्छ, सिंहदरबारमा जुन समस्या भइरहेछ त्यो समस्या नाश भन्ने हिसाबले स्थायी संरचना बनाइरहेका छन्।
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भवन अन्डरग्राउण्ड पार्किङ सहित 6 तलाको हुनेछ। मुख्यमन्त्री प्रमुख सचिव कार्यकक्ष मिटिङ हल र बहुपरियोजनका हल सहित 96 वटा कोठा रहनेछन्। सो भवनमा 2 वटा लिफ्ट हुनेछन्। अन्य मन्त्रालयका 9 वटा भवन भने 5-5 तलाका हुनेछन्। हरेक भवनमा अन्डरग्राउण्ड पार्किङ सहित लिफ्ट हुनेछ। एउटै डिजाइनमा बनिरहे पनि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सेतो रंग र अरू 9 वटामा रातो र सेतो रंग लगाइनेछ। अहिले दैनिक 250 जना हाराहारीमा श्रमिकहरू काममा खटिरहेका छन्। निर्माण कम्पनीले 3,09,29,38.72 रूपियाँमा यो ठेक्का सम्झौता गरेको हो।
प्राचीन वास्तुकलालाई आधुनिक सामग्रीहरूसँग जोडेर एक किसिमले भन्दा नियो क्लासिक किसिमको डिजाइन हो हाम्रो। यसमा सामग्री चाहिँ अलि नवीनतम सामग्रीहरू पनि प्रयोग छ, शैली चाहिँ पुरानो शैली प्रयोग गरेर गरेका छौँ। देख्दाखेरि हाम्रो प्राचीन वास्तुकला पनि झल्कियोस् अनि प्रयोग गर्नलाई पनि सहज होस्, पुरानो सामग्रीहरू मिल्ने सम्भावनालाई चाहिँ प्रयोग गर्ने गरी निर्माण कार्य अगाडि बढाएको हो।
2077 असोज 20 गते तत्कालीन प्रदेश सभाबाट राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी घोषणा गरिएको थियो। त्यसपछि प्रदेश सरकारले प्रशासनिक भवन निर्माणको कामलाई प्रदेशको गौरवको योजनाको रूपमा अघि बढाइरहेको छ। यस आयोजनाले प्रदेश सरकारको प्रशासनिक कामकाजलाई एकीकृत र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र अत्याधुनिक सुविधा सहितको नमूना संरचना बन्ने अपेक्षा समेत गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन शुरू गरिएको छ। डिभिजन वन कार्यालय नेपालगंजको सहयोगमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक वन क्षेत्रका उपभोक्तालाई सचेतना अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरेको छ। गर्मीको मौसममा वन डढेलोको उच्च जोखिम रहेकाले त्यसको न्यूनीकरण तथा पूर्व तयारीका लागि साताव्यापी रूपमा सचेतनामूलक कार्यक्रम गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक नाइजेरिया स्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु भएको छ। नाइजेरियाको आन्तरिक मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको बेला दिउँसोको समयमा आक्रमण भएको थियो। आतंककारीहरूले मस्जिदलाई घेरेर स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएका मन्त्रालयले जनाएको छ। आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले 3 दिने शोकको घोषणा गरेको छ। मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बद्ध समूहहरू वर्षौंदेखि सक्रिय रहेकाले यो आक्रमण उनीहरूले गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ, तर ती समूहले घटनाको हालसम्म जिम्मेवारी लिएका छैनन्। बेलायतको लन्डन स्थित हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले जनाएको छ। विमानस्थलको विद्युत सब स्टेशनमा आग लागि हुँदा हिजो दिनभर हिथ्रो विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिक रूपमा उडान सेवा सञ्चालनमा आएका थिए। फ्लाइट राडार 24 ट्रैकिंग वेबसाइटका अनुसार बन्दका कारण करिब 1,350 उडान प्रभावित भएका थिए। भीड़भाड़ कम गर्नका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ। हरेक दिन करिब 2,30,000 यात्रुले हिथ्रो विमानस्थलको प्रयोग गर्ने गर्दछन्। विमानस्थलले वार्षिक 8,30,00,000 यात्रीलाई सेवा दिन्छ। हिथ्रो विमानस्थलबाट करिब 80 देशमा उडान हुँदै आएको छ। बिहिबार राति भएको आगलागी शंकास्पद नभएको र अनुसन्धानमा विद्युतीय वितरण उपकरणमा केन्द्रित हुने अधिकारीहरूले बताएका छन्। संयुक्त राज्य अमेरिकाले लाखौं आप्रवासीको कानूनी मान्यता खारेज गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आगामी वर्षको जनवरीसम्म लागू हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर 2022 शुरू गरेको एक योजना अन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग 5,32,000 मानिस क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल कृषि मेसिनरी व्यवसाय संघको नौ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय कृषि यन्त्र उपकरण स्वदेशमै उत्पादन गर्नेतर्फ लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हाल कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठिरहेकाले स्वदेशमै गुणस्तरीय कृषि उपकरण उत्पादन गर्न सके त्यसले कृषि पेशामा सहजता ल्याउने र उत्पादन समेत वृद्धि हुने कृषि मन्त्री अधिकारीले बताउनुभयो। आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरूलाई सरकारले निरन्तरता दिइरहेकाले यस क्षेत्रमा लगानी गर्न चाहने व्यवसायले लाभ लिन पनि कृषि मन्त्री अधिकारीले आग्रह गर्नुभयो। प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढ़ाउन चैते धान खेतीको क्षेत्रफल विस्तार गर्नुपर्नेमा धान विज्ञहरूले जोड़ दिनुभएको छ। नेपालको कञ्चनपुर, चितवन, बारा लगायतका केही जिल्लामा चैते धान खेती लगाउने गरिएको छ। चैते धान खेती विस्तारका लागि सिंचाईको व्यवस्थापन गर्न जरूरी रहेको धान विज्ञ डाक्टर भवप्रसाद त्रिपाठीले बताउनुभयो। निर्माणाधीन भेरीबबई डाइभर्सन आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना लगायतका ठूला सिंचाई योजनाहरू निर्माण सम्पन्न भएमा नेपालमा चैते धान खेतीको क्षेत्रफल विस्तार सँगै आकाशे पानीको भरमा मात्र धान खेती गर्नुपर्ने बाध्यताको अन्त्य हुने र धान उत्पादन बढ़न गई नेपाल धानमा आत्मनिर्भर हुन सक्ने कृषि विज्ञ मकबुल अलीले बताउनुभयो। यस्तै अर्का कृषि विज्ञ कृष्ण बस्नेतले कृषि योग्य जमीनको खण्डीकरण रोक्नुपर्ने र चक्लाबन्दीको अवधारणा ल्याई कृषि उत्पादनमा जोड़ दिनु आवश्यक रहेकाले सम्बन्धित क्षेत्रले त्यसलाई समयमै मनन गरेर अघि बढ़न सुझाव दिनुभयो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको 8 महिनामा कुल बजेटको करिब 26% मात्र खर्च गरेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 64,54,00,00,000 रूपियाँ बराबरको बजेट ल्याएकोमा गएको 8 महिनामा 10,50,00,00,000 रूपियाँ मात्र खर्च भएको छ। बजेट मध्ये चालूको तुलनामा पूँजीगत तर्फको बजेट कम खर्च भएको बागमती प्रदेश सरकारले जनाएको छ। 8 महिनाको अवधिमा चालूतर्फ 35.22% र पूँजीगत तर्फ 19.94% बजेट खर्च भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
एएफसी एसियन कप 2027 छनौट खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिया पुगेको छ। नेपालले छनौट खेलको तयारीका लागि शुक्रबार साँझ सिंगापुरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो। नेपालले सिंगापुरलाई 1-0 गोलले हरायो। नेपाली टोली सिंगापुरबाटै मलेसिया गएको हो। सिंगापुरसँग 36 वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले सिंगापुरलाई पहिलो पटक हराएको हो। नेपालको जितमा जिलिस पिजङ कार्कीले निर्णायक गोल गरेका थिए। नेपालले मलेसियासँग मार्च 25 तारीखमा प्रतिस्पर्धा गर्नेछ। नेपालले एसियन कप छनौटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कप खेल्नेछन्। नेपाल सुपर लीग एनएसएलको साबिक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गर्नुभएको हो। क्लबले आफ्नो रातो र कालो दुई रंगको जर्सी सार्वजनिक गरेको छ। जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस संस्करणको उपाधि पनि ललितपुरलाई जित्न शुभकामना दिनुभयो। ललितपुरले चैत्र 16 गते हुने उद्घाटन खेल काठमाडौँ रेजर्स एफसी विरूद्ध खेल्नेछ। बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई 131 रनले हराएको छ। बागमतीको जितका लागि सूर्य तामाङ एक्लैले 5 विकेट लिएका थिए। जितका लागि 241 रनको लक्ष्य पछ्याएको कोशी 25.3 ओभरमा सबै विकेटको क्षतिमा 109 रनमा समेटिएको थियो। जितसँगै 7 खेलबाट 6 अङ्क बनाएको बागमती 6ठ स्थानमा रहेको छ। सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले शनिबार ललितपुरमा महिला हाफ म्याराथन आयोजना भएको छ। स्तन क्यान्सर बारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायले उपाधि जितेकी छिन्। यस्तै हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भएकी छिन्। यसै गरी 10 किलोमिटर दौड़को उपाधि निशा सार्की, 5 किलोमिटरमा सरस्वती भट्टराई र 3 किलोमिटरको उपाधि सम्झना राईले जितेकी छिन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी र मधेस प्रदेशका केही स्थानहरू र बाँकी पहाड़ी भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। काठमाडौँको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.9 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हिमनदी संरक्षण भन्ने नाराका साथ विश्व पानी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। जलवायु परिवर्तनका कारण खानेपानी, कृषि र जलविद्युतमा असर परेको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। स्वास्थ्य कर्मीलाई श्रम ऐनले तोके भन्दा कम तलब दिने अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी। प्रदेश र स्थानीय तहलाई अझ सबल बनाउनु पर्नेमा सभामुख देवराज घिमिरेको जोड। र नाइजेरियास्थित एक मस्जिदमा भएको आक्रमणमा 44 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।